आइदा नगरेको एकजना रसियन महिला थिइन्। उनी क्रिस्चियन परिवारमा जन्मेकी थिइन् र उनी सानैबाट ख्रिस्टलाई वास्तविक रूपमा चिनेकी थिइन्। उनको परिवार खुसीसाथ चलिरहेको थियो, तर अचानक सन् 1942 दिनमा आइदाको परिवारमा यस्तो एउटा घटना घट्नु पुग्यो, एउटा यस्तो कष्ट आइपऱ्यो कि सरकारी आह्वानद्वारा कि आइदाको बुवालाई त्यहाँको सेनामा भर्ती हुनको निम्ति आह्वान भयो, तर आइदाको बुवाले त्यस कुरालाई अस्वीकार गर्नुभयो। त्यस पछाडि चाहिँ आइदाको बुवालाई गिरफ्तार गरियो, किनकि त्यस ठाउँमा रसियामा चाहिँ त्यस बेला चाहिँ क्रिस्चियनहरूलाई एकदमै सतवार दिइरहेको थियो। त्यसै कारणले गर्दा आइदाको बुवालाई गिरफ्तार गरेर लगिसकेपछि उनीहरूको परिवारमा एकदमै ठुलो वेदना, एकदमै कष्ट आइपऱ्यो। त्यसको केही समय पछाडि ती मानिसहरूले आइदाको बुवालाई सेनामा कहिले पनि काम नगर्ने प्रमाणपत्र दिइनेछ भनेर उनीहरूले प्रतिज्ञा गरे, तर त्यो प्रमाणपत्र भने कहिले पनि घरमा आएन। अन्तत आइदाको बुवालाई मृत्युदण्ड दियो र त्यसको केही समय पछाडि आइदाको आमाको पनि मृत्यु भयो। र यो वास्तविक र दर्दनाक पीडादायक घटनाहरू हामी यस पतित संसारमा रहँदा, पतित संसारमा बस्दा हामी क्रिस्चियनमाथि पनि विभिन्न किसिमका यस्ता घटनाहरू आइपर्दछ, कष्ट आइपर्दछ, बिरामी आइपर्दछ, आपद विपद सतवाट यी जस्ता कुराहरू आइपर्दछ। तपाईँ हामी क्रिस्चियन हुने बित्तिकै हामी सबै कुरा ठिक हुन्छ भने होइन प्रेमितहरू, तर जब हामी क्रिस्चियन हुन्छौँ तब झन् बढी कष्टहरूले हामीलाई आइपर्दछ। आउनुहोस् यही सत्यताले आजको वचनबाट पनि हामी हेर्न गर्ने गइरहेका छौँ। मसँगै तपाईँहरूले याकुबको पुस्तक 1:5-8 म निकाल्न अनुरोध गर्दछु। याकुबको पुस्तक चाहिँ हिब्रूको पुस्तकभन्दा पछाडि र पहिलो पत्रुसभन्दा अगाडि रहेको छ, र मैले प्रयोग गरिरहेको बाइबल यदि तपाईँले प्रयोग गर्दै हुनुहुन्छ भने 1655 पृष्ठमा तपाईँले याकुब 1:5-8 पाउनुहुनेछ। म आशा गर्दछु तपाईँहरूले याकुबको पुस्तक 1:5-8 पाइसक्नुभयो होला। कृपया तपाईँले आफ्नो बाइबल हेर्नुहोस्, म सबैजनाको निम्ति पाठ गर्नेछु। 5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। तर त्यसले कति पनि शङ्का नगरी विश्वास साथ मागोस्। शङ्का गर्ने चाहिँ बतासले उचाल्दै पछार्दै गर्ने समुद्रको छाल समान हुनेछ। त्यस्तो मानिसले यो नसम्झोस् कि उसले प्रभुबाट केही पाउनेछ, किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ। हामी यो याकुबको पुस्तक 1:5-8 हामीले मुख्य विचार यो सिक्नेछौँ कि आज कष्टको समयमा अथवा आपद विपदको समयमा हामीलाई सही बुद्धिको आवश्यकता भन्ने हामी मुख्य विचार मुनि रहेर 3 प्रश्नको हामी उत्तर दिने आज कोसिस हामी हेर्नेछौँ। कि पहिलो रहेको छ, कष्टको समयमा सही बुद्धि कोसँग माग्नुपर्छ, हामीलाई 5 भन्दछ। र दोस्रो रहेको छ, कष्टको समयमा सही बुद्धि कसरी माग्नुपर्दछ, 6-8। र कष्टको समयमा सही बुद्धि तपाईँ हामीले किन माग्नुपर्दछ, यी 3 प्रश्नको हामी आज उत्तर हेर्नेछौँ। पहिलो रहेको छ, कष्टको समयमा सही बुद्धि कोसँग माग्नुपर्छ। दोस्रो रहेको छ, कष्टको समयमा सही बुद्धि हामीले कसरी माग्नुपर्दछ। र तेस्रो रहेको छ, कष्टको समयमा सही बुद्धि किन माग्नुपर्दछ। हामीले यी 3 प्रश्नको आज उत्तर हामी हेर्नेछौँ। आउनुहोस् आजको हामी पहिलो प्रश्नतर्फ जानेछौँ, कष्टको समयमा सही बुद्धि हामीले कोसँग माग्नुपर्छ। पद 5 तपाईँ हामीलाई यसरी बताउँदछ कि तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसँग नझर्किदिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। हामी जब कष्टमा हुन्छौँ त्यस बेला हाम्रो विभिन्न मानिसहरू, हाम्रो साथीहरू, हाम्रो आफन्तहरूले हामीलाई एकदमै आएर हामीलाई सल्लाह सुझाव उहाँहरूले दिन खोज्नुहुन्छ। उहाँहरूले हामीलाई दिनुहुन्छ कि हामीले कतिपटक उहाँहरूले आउनुहुन्छ, भावनात रूपमा उहाँले हामीलाई सल्लाह दिनुहुन्छ, हामीलाई स्वास्थ्य समृद्धिको कुराहरू उहाँहरूले हामीलाई देखाउनुहुन्छ, भन्नुहुन्छ, कतिपटक हामीलाई मोटिभेसन तरिकाको हामीलाई उहाँले उत्साह दिनुहुन्छ। तर पनि हाम्रो कष्टको समयमा यो सल्लाह सुझाव नै सही बुद्धि भने होइन प्रेमित्रहरू हो। त्यसै कारणले गर्दा अब त्यसो हो भने तपाईँ हामीले सही बुद्धिको लागि चाहिँ कोसँग माग्नुपर्छ त? यहाँ पाँच पदले हामीलाई भनिसकेको छ कि तर भन्ने कुराबाट, हामी तर भन्ने शब्दबाट सुरु भइसकेको छ। तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, उहाँले बताइ त्यसरी भनिसक्नुभएको छ। र हामी यो खण्डभन्दा अगाडि हामीले हेर्ने हो भने चाहिँ याकुबले यही कुरा बताउँदै हुन्छ कि दुईदेखि चार पदसम्म हामीलाई कष्ट आपद विपदहरू आइपर्दा चाहिँ हामीले यो कुरालाई चाहिँ हामीले आनन्दको कुरा हामी सम्झनुपर्छ भनेर हामीले बताउँदै हुन्छ। किन हामीले चाहिँ आनन्दको कुरा सम्झनुपर्छ भन्दाखेरि चाहिँ हामी जस्तो सुकै परिस्थिति, हामी स्वतवाट भएर गइराख्दा पनि, हामी कष्ट बिरामी होइन, हामी विभिन्न कुराहरू भइराखेर जाँदा पनि ती कुराहरूमाथि प्रभुत्व गर्नुहुने चाहिँ हामीलाई परमेश्वर नै हुनुहुन्छ। जुन चाहिँ पावलले रोमी 8:28 हामीलाई त्यो पनि बताउँदछ कि हामीलाई सबै कुरामा चाहिँ परमेश्वरले हामीलाई निम्ति भलाइ नै गर्नुहुन्छ भनेर भन्नुहुन्छ। यसरी भनेको छ कि हामी जान्दछौँ उहाँलाई प्रेम गर्ने र उहाँको अभिप्राय अनुसार बोलाएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। हेर्नुहोस्, हामी कष्टको समयमा पनि, हामी बिरामीको समयमा पनि, हामीलाई जस्तो सुकै परिस्थितिमा पनि यी सबै परिस्थितिहरूमाथि प्रभुत्व गर्नुहुने चाहिँ परमेश्वर नै हुन्छ र ती कुराबाट हामीलाई उहाँले भलाइ नै गर्नु खोज्नुहुन्छ। र हामीलाई याकुबले पनि यही कुरा भन्दै हुन्छ कि हामी माथि अन्याय आइपर्दछ, हामी माथि शारीरिक बिरामीहरू आइपर्दछ, तैपनि यी कुराहरूमाथि पनि तिमीहरू धैर्य हो, धैर्यलाई पुरासँग काम गर्न देऊ। अनि चार पदले हामीले बताउँदछ कि जब तपाईँ हामीले धैर्यलाई राम्रोसँग काम गर्न दिन्छौँ त्यसले चाहिँ हामीलाई के गर्दछ भने अझै हाम्रो विश्वासमा हामीले परिपक्व र पूर्ण हामीले बनाउँदछ भनेर हामीलाई भन्दछ। र यहाँ हामीले पाँच पदले पनि त्यही कुरा हामीलाई देखाउँदै हुन्छ कि कष्टको समयमा हामीलाई सही बुद्धिको आवश्यकता पर्दछ र यो सही बुद्धि चाहिँ हामीले हाम्रो पिता परमेश्वरसँग माग्नु पर्दछ भनेर उहाँले हामीलाई भन्दै हुन्छ याकुबले। र यो बुद्धि माग्नको लागि चाहिँ हामीले सर्वप्रथम परमेश्वरको बारेमा हामीलाई राम्रो बुझाइ हुनुपर्दछ। जब तपाईँ हामीलाई परमेश्वरको बारेमा राम्रो बुझाइ हुन्छ अनि मात्र हामीले परमेश्वर पितासँग हामी प्रार्थनाद्वारा हामी माग्न सक्दछौँ। जब विश्वासीहरू, जब क्रिस्चियनहरू आपद विपद परीक्षा अथवा कोरोना भाइरसहरू भएर गइराख्दा पनि, यस समयमा चाहिँ यी कुराहरूबाट गइराख्दा पनि, गुस्रिराख्दा पनि, हामीलाई यो कुराले चाहिँ अझै परमेश्वरको नजिक, अझै परमेश्वरलाई नै खोज्ने, परमेश्वरकै शरण पर्ने हामीलाई बनाउनु पर्दछ। त्यसै कारणले हामीले प्रभुको दास जोन म्याक अथरले हामीलाई यसरी भन्नुहुन्छ कि क्रिस्चियनहरूको विश्वास चाहिँ भावनामा आधारित हुँदैन, तर यो त परमेश्वरको ज्ञान र उहाँको सत्यताको अथवा सत्यको वचनको प्रतिज्ञाको बुझाइमा आधारित हुँदछ भनेर हामीलाई उहाँले पनि बताउनु हुँदछ। र जब हामी परमेश्वरको बारेमा राम्रोसँग बुझ्छौँ, आपद विपद कष्टको समयमा हामी परमेश्वरको बारेमा बुझिसकेपछि यो प्रकारको बुद्धि नै, यो प्रकारको बुद्धि नै तपाईँ हाम्रो निम्ति चाहिँ सही बुद्धि हो र यसलाई नै हामी भन्न सक्छौँ कि आत्मिकी बुद्धि। र अघि हाम्रो सञ्चालकजीले पढिसक्नु भयो कि हितोपदेश 1:7 त्यहाँ पनि हामीले हेरिसकेको छौँ बुद्धिको आह्वान, त्यहाँ पनि हामीले हेरिसकेको छौँ। र बुद्धि भनेको चाहिँ जीवन र हाम्रो आचरणलाई परमेश्वरको दृष्टिकोणबाट हेर्ने र मूल्याङ्कन गर्न सक्ने यो आत्मिकी क्षमता हो बुद्धि भनेको चाहिँ। त्यसै कारणले क्रिस्चियनहरू चाहे उनीहरू मानसिक रूपमा एकदमै कष्ट भएर जाओ, अथवा नैतिक रूपमा उनीहरूले कष्ट भोगोस्, अथवा शारीरिक रूपमा अथवा आत्मिक रूपमा उनीहरूले कष्ट भोगे तापनि, हामीलाई वाहनत रूपमा अथवा स्वास्थ्य र समृद्धि हामीले अथवा मोटिभेसन होइन त्यो तरिकाको उत्साह दिने हामीलाई बुद्धिको आवश्यकता छैन, तर हामीलाई आवश्यक पर्ने भनेको चाहिँ परमेश्वरको बुद्धि नै हो। र परमेश्वरको त्यस बेला हामीलाई कष्टको समयमा परमेश्वरको बुद्धि हामीलाई आवश्यक पर्दछ, बुद्धि परमेश्वरको बुद्धि हामीलाई चाहिँदछ। त्यसैले हामीलाई तपाईँले हामीलाई याकुब 3:17 हामीलाई यसरी बताउँदछ कि परमेश्वरबाटको बुद्धि चाहिँ शुद्ध, शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ भनेर याकुबले पनि हामीले बताउँदै हुन्छ। र याकुब 1:5 मुख्य कुरा पनि हामीले यही जोड दिँदै हुन्छ कि याकुबले 5 पनि यही बुद्धिको स्रोत चाहिँ, हामीलाई सही बुद्धिको स्रोत चाहिँ परमेश्वर नै हुनुहुन्छ, उहाँले तपाईँ हामीले त्यही भन्दै हुन्छ। त्यसैले याकुबले हामीले भन्दै हुन्छ कि परमेश्वरसँग प्रार्थनाद्वारा हामीले माग्नुपर्छ. किन हामीले माग्नुपर्छ? किनकि उहाँले हामीलाई उदार चित्तसँग दिनुहुन्छ. उदार चित्त भनेको चाहिँ बिना मूल्य उहाँले हामीलाई चित्तैमा दिनुहुन्छ. र हामीलाई उहाँले जब उदार चित्तसँग उहाँले हामीलाई दिनुहुन्छ त्यति बेला उहाँ हामीसँग कहिले पनि झड्किनुहुन्न. उहाँले हामीलाई हप्काउनु पनि हुन्न. उहाँले हामीलाई गिल्ला पनि गर्नुहुन्न. किनकि उहाँ हाम्रो बुद्धिको स्रोत हुनुहुन्छ. र परमेश्वरसँग माग्ने हाम्रो त्यो परमेश्वरसँग माग्ने कुरा चाहिँ हाम्रो छनौटको विषय होइन, तर यो त हाम्रो अनिवार्य विषय हो. किनकि उहाँ हाम्रो बुद्धिको स्रोत हुनुहुन्छ. त्यसै कारणले हामीलाई यहाँ याकुबले मात्रै होइन तर यर्मियाले पनि हामीलाई यही कुरा बताउँछ कि यर्मिया 29:11 हामीले 13 हेऱ्यो भने हामीले त्यही कुरा पाउँदछौँ. यहाँ यसरी भन्नुभएको छ कि यर्मियाले पनि, किनभने यर्मियाको पुस्तकमा तपाईँ हामीलाई यसरी भन्नुभएको छ 29:11-13, किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई. तब तिमीहरू म कहाँ आउनेछौ र मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूलाई तिमीहरूको प्रार्थनालाई ध्यानसित सुन्नेछु. जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ तब तिमीहरूले मलाई खोजेर पाउनेछौ, उहाँले पनि भन्नुहुन्छ. त्यस कारणले हामीले याकुबले पनि यही भन्दैछ कि कष्टको समयमा हेर्नुहोस् है, कष्टको समयमा हामीले परमेश्वरसँग प्रार्थनाद्वारा माग्नु पर्दछ. र हामीलाई यसो क्रिस्टले पनि जो हामी सुसमाचार योहन्ना 14:13-14 हेऱ्यो भने त्यहाँ पनि हामीले येशु ख्रीष्टले यसरी बताउनुहुन्छ कि तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु. तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यो भने म गरिदिनेछु. यसर्थ बुद्धिको स्रोतसम्म पुग्नको निम्ति आज तपाईँ हामीलाई आवश्यक भनेको ख्रीष्टको आवश्यकता पर्दछ. किन आवश्यकता पर्दछ भने जब हामीले उत्पत्ति 3 हेऱ्यो भने परमेश्वर हाम्रो सम्बन्ध टुटेको थियो. हामी आफ्नै हाम्रो आफ्नै ज्ञानमा लागेका थियौँ. तर अब हामीलाई चाहिँ अब बुद्धिको स्रोतसम्म पुग्नको निम्ति ख्रिस्टले त्यो सम्बन्ध स्थापित गरिसक्नु भएको छ. अब हामी ख्रिस्टद्वारा मात्रै त्यो सही बुद्धिको हामी स्रोतसम्म पुग्न सक्दछौँ. र ख्रिस्टद्वारा मात्रै हामी जब बुद्धिको स्रोत हामीले बुद्धिको स्रोतसम्म पुग्दै भने ख्रिस्टद्वारा मात्रै हामी पुग्न सक्दछौँ. अरू कुनैद्वारा पनि हामी पुग्न सक्ने छैनौँ. त्यसैले तपाईँ हामीलाई ख्रिस्ट चाहिँदछ. हामी चाहिँ कष्टको समयमा पनि हामीले सही बुद्धिको आवश्यकता चाहिँ पर्दछ. र त्यो बुद्धि चाहिँ ख्रिस्टद्वारा ख्रिस्टमा विश्वास गरेर अनि प्रार्थनाद्वारा हामी परमेश्वरसँग कहाँ हामी परमेश्वर कहाँ हामी माग्न सक्दछौँ. त्यसैले के तपाईँलाई बुद्धिको अभाव छ? यदि छ भने परमेश्वरसँग माग्नुहोस्. यहाँ परमेश्वरले तपाईँ हामीलाई त्यो बुद्धि चाहिँ दिने प्रतिज्ञा गरिसक्नु भएको छ कि ख्रिस्टमा विश्वास गरेर प्रार्थनाद्वारा हामी माग्यो भने त्यो दिने प्रतिज्ञा गरिसक्नु भएको छ. जब हामी आपद विपद हुन्छौँ त्यति बेला मात्रै हामी परमेश्वरलाई हामी प्रार्थना गर्नुपर्छ. तर हामी जस्तोसुकै परिस्थितिमा पनि हामी जस्तोसुकै परिस्थिति भएर गइराखे तापनि यदि हामी तपाईँ हामीले कष्ट छैन भने तापनि हामी ख्रिस्टमा विश्वास गरेर अझै परमेश्वरमा हामी सही बुद्धि माग्नुपर्छ. किन माग्नुपर्दछ भने जब तपाईँमा समस्या आइपर्दछ त्यो समस्यालाई चाहिँ बाइबलीय ढङ्गबाट हल गर्नको निम्ति तपाईँहरूले चाहिँ सही बुद्धिको आवश्यकता पर्दछ. त्यसै कारणले गर्दा तपाईँ हामीले ख्रिस्टद्वारा होइन परमेश्वरमा त्यो सही बुद्धि माग्नुपर्दछ. त्यही कुरा तपाईँ हामीलाई याकुबले पनि यही 5 यही कुरा बताउँदै हुनुहुन्छ. र हामीले सही बुद्धि चाहिँ कोसँग माग्ने भन्ने कुरा हामीले हेरिसकेछौँ. परमेश्वरसँग उहाँको पुत्र ख्रिस्टमा विश्वास गरेर प्रार्थनाद्वारा हामी माग्ने भनेर हेरिसकेको छ. अब तपाईँ हाम्रो त्यसरी मागिसके तापनि तपाईँ हाम्रो माग्ने मोटिभ चाहिँ कस्तो रहेको छ त? तपाईँ हामीलाई 6 भन्दछ कि तपाईँ हामीले कष्टको समयमा सही बुद्धि चाहिँ अब कसरी मागिरहेको छौँ, अब कसरी माग्नु पर्दछ? 6-8 हामीले यसरी बताउँदछ कि तर त्यसले कति पनि शङ्का नगरिकन विश्वास साथ मागोस्, शङ्का गर्ने चाहिँ बतासले उचाल्दै पछार्दै गर्ने समुद्रको छाल समान हुनेछ. त्यस्तो मानिसले यो नसम्झोस् कि उसले प्रभुबाट केही पाउनेछ, किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ. हेर्नुहोस् हामीले 6-8 पनि याकुबले यही रूपमा स्पष्ट रूपमा तपाईँलाई हामीले बताउँदै हुन्छ कि सही बुद्धि प्राप्त गर्नको लागि चाहिँ तपाईँ हामीले चाहिँ विश्वासको साथ शङ्का नगरिकन हामीले माग्नु पर्दछ, अथवा तपाईँ हाम्रो मगाई चाहिँ सही हुनुपर्दछ. उहाँले भन्दै हुनुहुन्छ हामीलाई याकुबले यहाँ यो तरिकाले भनिराख्नु भएको छ कि यो उहाँले आफ्नो एडभाइस उहाँले हाम्रो हामीलाई एडभाइस दिइराख्नु भएको छैन कि तिमीहरूले चाहिँ स्वास्थ्य हुनको निम्ति, धन पाउनको निम्ति, समृद्धि हुनको निम्ति, तिमीहरूले सम्पन्नता हुनको लागि परमेश्वरसँग माग है भनिराख्नु भएको छैन. तर उहाँले हामीलाई यहाँ त के कष्टको समयमा पनि परमेश्वरको होइन बुद्धि चाहिँ माग्नु भनेर उहाँले भन्दै हुन्छ. किन यो भन्दै हुन्छ भन्दाखेरि हामीलाई सही प्रकारको त्यति बेला कष्टको समयमा सही प्रकारको ज्ञान चाहिन्छ, बुद्धिको आवश्यकता पर्दछ. त्यही कारणले उहाँले भन्दै हुन्छ. त्यसै कारणले गर्दा याकुबले हामीलाई बुद्धि चाहिँ विश्वासको साथ परमेश्वर माग्नु भनेर यहाँ हामीले भन्दै हुनुहुन्छ. अनि जब हामीले याकुबको पत्रमा है विश्वास भन्ने शब्दहरूलाई हामीले हेऱ्यौँ भने याकुबको पत्रमा मात्रै विश्वासले चाहिँ 14 पटकभन्दा बढी प्रयोग गरेको हामी पाउँदछौँ. अनि याकुबले यो कुरामा स्पष्ट छ कि 5 पदमा परमेश्वरले चाहिँ उहाँको आफ्नो जनलाई बुद्धि दिने इच्छा गरिसक्नु भएको छ. र यो प्राप्त गर्नको लागि चाहिँ होइन यो बुद्धि प्राप्त गर्नको लागि चाहिँ आज तपाईँ हामीले चाहिँ के चाहिन्छ, उहाँको पुत्र ख्रिस्टमा विश्वास गरेर प्रार्थनाको साथ हामी परमेश्वरमा जानुपर्छ. उहाँले त्यही कुरा बताउँदै हुन्छ 6 पदमा. र यहाँनिर याकुबले परमेश्वरले याकुबद्वारा चाहिँ यो भनिरहनु भएको छैन कि तपाईँ यदि व्हील चेयरमा हुनुहुन्छ, तपाईँ वैशाखीको सहायताले हेर्दै हुनुहुन्छ, ती कुरा फाल्नुहोस् र विश्वासको साथ तपाईँले चङ्गैको निम्ति प्रार्थना गर्नुहोस् उहाँले भनिराख्नु भएको छैन. उहाँले यो पनि भनिरहनु भएको छैन कि तपाईँहरूले कुन रोग अथवा बिरामीको कारणले औषधि प्रयोग गरिराख्नु भएको छ र त्यो औषधिलाई फालिदिनुहोस् र विश्वासको साथ प्रार्थना गर्नुहोस् कि चङ्गाइको निम्ति, उहाँले त्यो भनिराख्नु भएको छैन. र तपाईँ हामीलाई चाहिँ याकुबले यही कुरा भन्दै हुन्छ कि कष्टको समयमा पनि तिमीले चाहिँ परमेश्वरमा एउटा चाहिँ सही बुद्धिको निम्ति विश्वासको साथ माग्नु, परमेश्वरमा माग्नु भन्दै हुनुहुन्छ. यहाँ हामीलाई याकुबले मात्रै होइन तर हामी मत्तीको पुस्तकमा हेऱ्यौँ भने पनि येशु ख्रीष्टले पनि त्यही भन्दै हुन्छ कि मत्ती 9:27-29 हेऱ्यौँ भने त्यहाँ येशु ख्रीष्टले 2 अन्ध मानिसहरूको आँखा खोलिदिनु भएको छ र त्यहाँ येशु ख्रीष्टले यसो भन्नुभएको छ तिमीहरूको विश्वास अनुसार मै देख्ने भएको छौ. तर येशुले भन्नुभएको छैन कि मैले तिमीहरूलाई देख्ने बनाएको छु, उहाँले भन्नुभएको छैन त्यहाँ पनि. किनकि यहाँ उहाँले भन्नुहुन्छ कि तिमीहरूको विश्वास अनुसार, तिम्रो विश्वासको अनुसार तिमीले आज देख्ने भएको छौ. र मर्कुस 9:23 उहाँले भन्नुभएको छ कि विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ. त्यसै मत्ती 21:22 उहाँले भन्नुहुन्छ कि विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो म तिमीहरूको जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ उहाँले भन्नुहुन्छ. र यहाँ भन्नुको अर्थ चाहिँ जे माग्छौ भन्नुको अर्थ यो होइन कि तिमीहरूले स्वास्थ्य माग्नु, तिमीहरूले समृद्धि हुनको लागि माग्नु भनिराख्नु भएको छैन. तर येशू ख्रीष्टले उहाँको महिमा हुने तरिकाको, परमेश्वरको महिमा हुने तरिकाको जे माग्छौ, यदि तिमीहरू कष्टमा भए तापनि त्यति बेला सही बुद्धि मागे तापनि म त्यो दिनेछु उहाँले भनिरहेको छ. आज तर यी कुरालाई चाहिँ झुटा शिक्षाले धेरै नै प्रयोग गरिरहेका छन् कि यदि तिमीसँग विश्वास दरिलो छ भने परमेश्वरले यो प्रतिज्ञा गरिनु दिनुभएछ कि सबै कुरा चाहिँ तिमीले स्वास्थ्य पनि दिनुहुनेछ, समृद्धि पनि दिनुहुनेछ, चङ्गाइ पनि दिने प्रतिज्ञा गरेर दिनुभएको छ. मात्रै विश्वास हुनुहोस्, विश्वास गर्नुहोस् उहाँले भनिराख्नु भएको छ झुटा शिक्षाले. तर हामीलाई त न यहाँ येशु ख्रीष्टले न याकुबले त्यो तरिकाले सिकाइराख्नु भएको छ. तर हामी कष्टको बावजुद पनि, कष्टमा भइराख्दा पनि याकुबले हामीले यही बताउँदैछ कि आपद विपदमा हुँदा पनि जस्तो सुकै परिस्थितिमा पनि तिमीहरू चाहिँ येशु ख्रीष्टमा विश्वासको साथ प्रार्थनाद्वारा परमेश्वरमा माग्नु भनेर उहाँले भन्दै हुनुहुन्छ. र हामीलाई यहाँ अघि पनि मैले भनिसकेँ याकुबले हामीलाई सम्पन्नताको बारेमा, स्वास्थ्यको बारेमा, चङ्गाइको बारेमा हामीलाई भनिरहनु भएको छैन. तर मात्र हामीले भनिरहनु भएको छ कि विश्वासको साथ परमेश्वरलाई महिमा हुने कुरा चाहिँ जब तिमीहरू कष्टमा हुन्छौ त्यति बेला पनि परमेश्वरमा चाहिँ येशू ख्रीष्टमै विश्वास गरेर प्रार्थनाद्वारा माग्नु भन्ने कुरा उनीहरूले भन्दै हुन्छ. र जब हामी यहाँनिर अर्को कुरा पनि याकुबले भन्दै हुन्छ, शङ्क नगरी माग भन्दै हुन्छ. यदि यो किन भनिरहनु भएको छ याकुबले भन्दाखेरि, जब हामी शङ्काको साथ हामी प्रार्थना गर्छौँ अथवा परमेश्वर कहाँ जान्छौँ भने यो कुराले चाहिँ परमेश्वरलाई आदर गरेको हुँदैन. यसले त उल्टै हामी कतिको कमजोर छौँ, आज हामी विश्वासमा एकदमै कमजोर छौँ भन्ने कुरा हामीले तपाईँ हामीलाई देखाइदिँदछ. किनकि यो कुरालाई चाहिँ याकुबले छ अध्यायको ख खण्डदेखि सात आठ पदसम्म हामीलाई बताइदिनु भएको छ कि यदि हामीले होइन विश्वासको साथ हामीले माग्यौँ भने, यदि हामीले शङ्काको साथ हामीले माग्यौँ भने चाहिँ हामीलाई चाहिँ त्यहाँनिर त्यसको परिणामहरू पनि हामी कस्तो हुने रहेछौँ भन्ने कुरा पनि उहाँले देखाइसक्नु भएको छ। र यहाँनिर एफिसीको पुस्तकमा पावल प्रेरितले पनि यसरी भन्नुहुन्छ कि यसरी हामी छालले अघि पछि हुताइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूको जाल झेल धुर्तता र फट्याइले यताउता उडाएका बालकहरू जस्तो नहौ भनेर भन्दै हुन्छ। एफिसीको मण्डलीलाई पनि पावल प्रेरितले पनि त्यही भन्दै हुन्छ कि तिमीहरू चाहिँ तिमीहरूको विश्वास चाहिँ परमेश्वरमा एकदमै अडिग हुनुपर्छ, तिमीहरू छालले हुताइएको यता पनि ठिक्का उता पनि ठिक्का हुने तरिकाको नहो भन्दै हुन्छ। त्यसै कारणले यहाँ सात पदमा याकुबले तपाईँ हामीलाई यही भन्दै हुन्छ कि त्यस्तो मानिसले चाहिँ शङ्का गर्ने मानिसले चाहिँ यो नसम्झोस् कि उसले प्रभुबाट केही पाउनेछ। किन यो भनिराख्नु भएको छ भन्दाखेरि चाहिँ जब शङ्काका साथ हामी परमेश्वर कहाँ जान्छौँ भने यसले त परमेश्वरको दृष्टिमा हामीलाई नतातो न चिसो, जस्तो हामीले उदाहरणको निम्ति हामी लाउडेकियाको मण्डलीको विश्वासीहरूलाई लिन सक्छौँ कि उनीहरू न तातो थियो न चिसो नै थियो। अनि याकुबले हामीले त्यति मात्रै भन्नुहुँदैन र हामीलाई चेतावनी पनि दिँदै हुन्छ कि जब हामी इजरायलीहरूले हेर्छौँ भने कर्मेल डाँडामा इजरायलीहरूले बाल देवतालाई पनि उनीहरूले पछाएका थिए, परमेश्वरलाई पनि पछाएका थिए, उनीहरूले परमेश्वरको पनि आराधना गर्दथे र बाल देवताको उनीहरूले आराधना गर्दथे। र त्यसैले त्यहाँनिर एलियाले उनीहरूलाई सोधेको छ कि यसरी सोध्नुभएको छ कि पहिलो राजा 18:21 एलियाले मानिसहरूको अघि आएर तिनीहरूलाई भने, तिमीहरू कहिलेसम्म दोधारमा बसिरहन्छौ? यदि परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याऊ, तर यदि बाल परमेश्वर हो भने त्यसलाई पछ्याऊ। उहाँले त्यही कुरा भन्दैछ, तिमीहरू कहिलेसम्म चाहिँ यसरी दोधारमा हुनेछौ, कहिलेसम्म तिमीहरू दोधारमा बस्नेछौ, उहाँले पनि त्यही भन्दैछ। तर याकुबले हामीले यही चेतावनी दिनुहुन्छ कि तपाईँ हामी चाहिँ के दोधारे मनको अथवा शङ्कालु मनको नहौँ, हामी विश्वासको साथ हामी कष्टको समयमा हामी परमेश्वरका उहाँको पुत्र ख्रिस्टमा विश्वास गरेर हामी जाउँ भन्दै हुनुहुन्छ। त्यसै कारणले आठ पदले हामीलाई बताउँदछ कि किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ। र यहाँ भनेको चाहिँ हामीले नेपाली ठेट नेपाली भाषामा भन्यो भने चाहिँ पिट नभएको लोटा जस्तै, यता पनि ठिक उता पनि ठिक, अथवा हामीले भन्ने गरेको छौँ कि गन्यौले अथवा अर्को पनि दही चिउरे, त्यस्तो हामी नहौँ, यता पनि ठिक उता पनि ठिक। तर हामीले भन्दै हुन्छ कि तिमीहरू चाहिँ आफ्नो विश्वासमा कष्टको बेला पनि अथवा जस्तो सुकै परिस्थितिमा पनि चाहिँ ख्रिस्टमा विश्वास गरेर परमेश्वरमा सही बुद्धि चाहिँ माग भन्दै हुन्छ। र हामीलाई यही कुरा भन्दै हुन्छ तिमीहरू, याकुबले पनि तिमीहरू इजरायलीहरू जस्तो नहौ, तिमीहरू विश्वास पनि गर्ने, परमेश्वरमा पनि विश्वास गर्ने अनि बालमा पनि विश्वास गर्ने। मित्रहरू, यस प्रकारको विश्वासीहरू आज धेरै हामी पाउँदछौँ। उनीहरूले आफ्नो विश्वासी भएको उनीहरूले भान गरे तापनि हामीले उनीहरूको क्रियाकलापद्वारा नै हामीले बुझ्न सक्छौँ कि उनीहरू कस्तो खालको विश्वासी हो भनेर। यदि उनीहरूले मैले मुक्ति पाएको छु भनेर भने तापनि उनीहरूको क्रियाकलापले हामीलाई यही देखाउँदछ कि उनीहरू ख्रिस्टलाई अझै पनि चिनेको छैन भन्ने कुरा उनीहरूको क्रियाकलापले नै हामीलाई प्रमाणित गर्न पुग्दछ। र जब मेन कुरा त हामी कति बेला हामी यो प्रमाणित हुन पाउँदछ भन्दाखेरि, जब त्यो खालको विश्वासीहरूमा कष्ट पर्दछ, आपद आइपर्दछ, विपद आइपर्दछ, अथवा उनीहरू कोरोना भाइरस भएर गइराखेको हुँदछ, त्यस बेला परमेश्वरको बुद्धि खोज्नुभन्दा उनीहरू मुख्यतः मानिसको सल्लाह अथवा मानिसको प्रतिक्रियातिर उनीहरू अगाडि बढ्दछन्। र यस्तो कष्टको समयमा तपाईँ हामीलाई चाहिँ यहाँ भन्दै हुन्छ कि याकुबले कष्टको समयमा पनि आपद विपदको समयमा पनि परमेश्वरमा माग्नु, सही बुद्धि माग्नु, होइन उहाँको पुत्र ख्रिस्टमा विश्वास गरेर विश्वासको साथ माग्नु उहाँले भन्दै हुन्छ। त्यसै कारणले यहाँनिर जोन अथरले नै भन्नुहुन्छ कि त्यस्तो खालको व्यक्तिहरूले चाहिँ परमेश्वरको वचनको बारेमा, परमेश्वरको ईश्वरीय प्रेमको बारेमा, उहाँको अनुग्रहको बारेमा, उहाँको प्रबन्धको बारेमा केही थाहा हुन्छ, तर पनि परमेश्वरको ईश्वरीय स्रोतहरूको लाभ उठाउनलाई चाहिँ अझै पनि ऊ के गर्छ, इन्कार गर्छ उहाँले भन्दै हुनुहुन्छ। र जोन म्याकअथरले मात्रै होइन, याकुब 4:8 पनि हामीलाई त्यही कुरा बताउँदछ कि यहाँनिर याकुब 4:8 हामीले भन्दछ कि सबै माफ गर्नुहोस् याकुब 4:8 यसरी भन्दछ, परमेश्वरको नजिक आऊ र उहाँ तिमीहरूको नजिक आउनु नै छ। पापी हो, तिमीहरूका हात चोखा पार, दोमनको मानिस हो, तिमीहरूको हृदय शुद्ध पार। उहाँले त्यही कुरा भन्दै हुन्छ। र यो खालको मानिस, दोधारे मनको, दोहोरो मनको मानिसको मुख्य समस्या नै भनेको उनीहरूको पाप हो। यहाँ याकुब चारको आठले हामीले प्रष्ट देखाइदिएको छ। र यहाँ मात्रै होइन, जब हामी मत्ती 6:24 हेर्छ भने त्यहाँनिर भन्नुहुन्छ कि येशू ख्रीष्टले एउटा मानिसले दुईवटा मालिकको सेवा गर्न असम्भव हुन्छ भनेर त्यहाँ भनेको मानिस पाउँदछौँ। त्यसैले जो प्रभुमा भर पर्दैन तर उसले प्रार्थना मात्रै गर्छ, उहाँलाई कहिले पनि परमेश्वरले बुद्धि दिनुहुन्न। जो प्रभुभन्दा अरू चिजहरूमा आफ्नो ज्ञानमा उसको शक्तिमा भर पर्दछ र प्रार्थना गर्दछ, उसले परमेश्वरले उसको प्रार्थना कहिले पनि सुन्नुहुन्न। र प्रभुको डर कहिले पनि, परमेश्वरको डर कहिले पनि मान्दैन भने र ख्रीष्ट येशूमा विश्वास गर्दैन भने र पनि प्रार्थना गर्छ भने त्यस्तो मानिसको, त्यस्तो व्यक्तिको पनि परमेश्वरले कहिले पनि प्रार्थनाको जवाफ दिनुहुन्न। र प्रिय मित्रहरू, हाम्रो परमेश्वरप्रतिको विश्वास कस्तो रहेको छ? प्रार्थना उहाँको पुत्र ख्रीष्टमा विश्वासको साथ हामी प्रार्थनामा छौँ, कष्टको समयमा, दुःख आपत सतवाटको समयमा, वा दोहोरो मनको छौँ। हामी प्रत्येक हप्ता आराधना सङ्गतिमा उपस्थित हौँला, हामीले भेटी दशमचा दिउँला, चढाउँला र प्रार्थना पनि गरौँला, उपवास पनि बसाउँला, तर पनि अझसम्म तपाईँ हाम्रो चाहिँ हृदय परिवर्तन भएको छैन भने, याकुब चारको आठले भनेको छ, अझै पनि हामी परमेश्वरको नजिक गएको छैन भने, अझै ख्रीष्टलाई राम्रोसँग चिनेको छैन भने, हामी पश्चाताप गर्नुपर्दछ प्रिय मित्रहरू, ख्रीष्टमा फर्कनु पर्दछ। किनकि ख्रीष्टद्वारा मात्रै हामी बुद्धिको सही स्रोत, बुद्धिको स्रोत कहाँ हामी पुग्न सक्दछौँ, किनकि हाम्रो टुटेको सम्बन्धलाई ख्रीष्टले पुनर्स्थापन गरिसक्नु भएको छ। ख्रीष्टमा त एउटा बाटो हुनुहुन्छ कि त्यो बुद्धिको स्रोत कहाँ पुग्नको निम्ति, र कष्टको समयमा पनि हामीलाई सही बुद्धिको आवश्यकता पर्दछ, र ख्रीष्टमा विश्वास गरेर प्रार्थनाद्वारा हामीले परमेश्वरमा अथवा परमेश्वरको बुद्धिको स्रोतलाई हामीले माग्नु पर्दछ। हामीले अहिलेसम्म हेरिसकेका छौँ कि बुद्धिको स्रोत होइन, बुद्धि कोसँग माग्ने? पिता परमेश्वरसँग, उहाँको पुत्र ख्रीष्टमा विश्वास गरेर प्रार्थनाद्वारा माग्ने। कसरी माग्ने? विश्वासको साथ, बिना शङ्का, दोहोरो मनको नभइकन हामी विश्वासको साथ उहाँको पुत्र ख्रीष्टमा विश्वास गरेर उहाँ परमेश्वरमा माग्ने। र अब हामी तेस्रो प्रश्न, आजको तेस्रो प्रश्न हेर्नेछौँ। अब कष्टको समय सही बुद्धि किन माग्नु पर्दछ, किन माग्नु पर्दछ भन्दाखेरि, किनकि हामी ख्रीष्टको स्वरूपमा अझै दिन प्रतिदिन बन्दै जाउँ भनेर हामीले माग्नु पर्दछ। किनकि हामी आत्मिक परिपक्वतामा अझै वृद्धि हुन सकौँ भनेर हामीले माग्नु पर्दछ। हामीले चार पदले पनि यही कुरा बताउँदछ, याकुब 1:4 हामीले यही कुरा बताउँदछ। र कष्टको समयमा हामी, आपद विपदको समयमा, सतवटको समयमा हामीले चाहिँ त्यो कुरालाई चाहिँ बाइबलीय ढङ्गबाट हेर्नको निम्ति होइन, बाइबलीय ढङ्गबाट हामीले समाधान गर्नको निम्ति चाहिँ हामीलाई सही बुद्धिको आवश्यकता पर्दछ। र त्यसैले हामीले पिता परमेश्वरसँग हामीले माग्नु पर्दछ। साथै हामी जस्तो सुकै परिस्थिति हामी भएर गइराख्दा पनि हामी समान हाम्रो विश्वासमा स्थिर रहनको निम्ति हामीले चाहिँ प्रार्थना, हाम्रो पिता परमेश्वरसँग बुद्धि माग्नुपर्छ, प्रार्थनाद्वारा बुद्धि माग्नुपर्दछ। किनकि त्यो हामी जुनसुकै परिस्थिति, हामी कष्ट, चाहे हामी कोरोना भाइरस, चाहे हामी आपद विपद, चाहे हामीलाई सतावटै भएर गइराख्दा पनि ती माथि प्रभुत्व गर्नुहुने चाहिँ हाम्रो परमेश्वर नै हुनुहुन्छ। र त्यस समय पनि हामीलाई पर्याप्त भनेको चाहिँ ख्रीष्ट अथवा परमेश्वर मात्रै हुनुहुन्छ। त्यसैले यहाँ हामीले याकुबले भन्दै हुनुहुन्छ कि तिमीहरूले चाहिँ परमेश्वरमा माग्नु। त्यसैले परमेश्वरलाई चाहिँ हामी प्रार्थनाद्वारा सही बुद्धि माग्नु पर्दछ। हामी अझ रूपमा, अझै परिपक्व र पूर्ण रूपमा, अझै हामी शुद्ध हुन, सिद्ध हुन बाँकी छ। किनकि हामी अझै यो पतित संसारमा छौँ र दिन प्रतिदिन हामी के पापसँग सङ्घर्ष गरिरहेका छौँ। हो, परमेश्वरको येशू ख्रीष्टको सिद्ध जीवन जियाएर उहाँको पुनरुत्थानले हाम्रो धर्मीकरण, हामी धार्मिक त ठरिसकेका छौँ, तर पनि अझै पूर्ण रूपमा धर्मी भन्ने ठरिसकेका छैनौँ। किनकि यो पूर्ण रूपमा धर्मी ठरिनको निम्ति चाहिँ अझै समय लाग्दछ। र त्यसै कारणले गर्दा हामी दिन प्रतिदिन, हामी यो संसारमा छौँ, पतित संसारमा छौँ र हामी पापसँग सङ्घर्ष गर्दैछौँ र हामीले चाहिँ दिन प्रतिदिन प्रार्थना किन गर्नुपर्छ, किनकि किन हामीले परमेश्वरको ऊ चाहिँ माग्नुपर्छ, परमेश्वरसँग किन सही बुद्धि माग्नु पर्दछ भनेदेखि हामीले दिन प्रतिदिन पापको क्षमा हामीले चाहिँदछ, त्यसै कारणले हामीले माग्नु पर्दछ। त्यसै कारणले तपाईँ हामीलाई पहिलो योना एक अध्यायको नौ पदले हामीले यसरी भन्दछ कि यदि हामीले आफ्नो पापहरू स्वीकार गऱ्यौँ भनेर उहाँले हाम्रो पापहरू क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ किनकि उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ। त्यसै कारणले गर्दा तपाईँ हामीले चाहिँ परमेश्वरमा हाम्रो सही बुद्धि माग्नु पर्दछ। केसिपिसी चर्च परिवार र यहाँ कतिजना जोडिनु राख्नुभएको छ, केसिपिसी चर्च परिवारभन्दा फाल्टो मानिसहरू, प्रभुका जनहरू, कष्ट आपद विपद रोग बिरामी सतवाट तब जस्तो सुकै परिस्थिति भएर तपाईँले गइराख्नु भएको होला, यस समय तपाईँहरूले मद्दत कोबाट खोजिराख्नु भएको छ, मद्दत कोसँग मागिराख्नु भएको छ, परमेश्वरसँग वा अरू अन्य चिजहरूसँग? यदि परमेश्वरसँग मागिराख्नु भएको छ भने कसरी मागिराख्नुभएको छ, तपाईँको माग्ने मोटिभ कस्तो रहेको छ र किन मागिराख्नु भएको छ? कि आजको वचनअनुसार तपाईँको मगाइरहेको छ? यदि छैन भने उहाँको पुत्र ख्रिस्टमा विश्वास गर्नुहोस् र विश्वासको साथ प्रार्थना गर्नुहोस् अनि माग्नुहोस् उहाँ पितासँग। अन्तत आज हामीले याकुब एकको पाँच पददेखि आठ पदसम्म हामीले यही हेरेको छौँ कि हामीले बुद्धि कष्टको समयमा हामीले सही बुद्धि आवश्यकता पर्दछ र त्यो बुद्धि चाहिँ परमेश्वर पिताबाट आउँदछ र उहाँको पुत्र ख्रिस्टमा विश्वास गरेर आउँदछ र हामी दिन प्रतिदिन के भन्दाखेरि परिपक्व, हाम्रो विश्वासमा परिपक्व हौँ भनेर हामीले माग्नु पर्दछ। परमेश्वर र यसो ख्रिस्टको सेवकहरू भइरहनको निम्ति हामीलाई सही बुद्धिको आवश्यकता पर्दछ र सधैँ हामी ख्रिस्टियन नै भइरहनको निम्ति हामीले सही बुद्धिको आवश्यकता पर्दछ। सबै परिस्थितिमा हामी आफ्नो विश्वासमा दडिलो हुनको लागि हामीलाई सही बुद्धिको आवश्यकता पर्दछ र यो बुद्धि प्राप्त गर्नको लागि चाहिँ हामी विश्वासको साथ परमेश्वर पितासँग हामीले माग्नु पर्दछ र यो हामीलाई दिने प्रतिज्ञा पनि गरिसक्नु भएको छ। जब हामी माग्दछौँ होइन, हामी जस्तो सुकै परिस्थिति भएर हामी गइराखे तापनि, हामी चाहे खेदो, चाहे हामीलाई परीक्षा, चाहे हामी आपद विपद, चाहे हामी कोरोना भाइरससँग लडिरहेका हौँला, र यस समय जब तपाईँ हाम्रो सही मगाई छ भने, परमेश्वरसँगको सही सम्बन्ध छ भने, सही बुद्धिको हामी मागिरहेको छौँ भने, यस बेला हामीले भन्न सक्छौँ कि हामीले भन्छौँ कि मुक्त छ मेरो प्राण, मुक्त छ मेरो प्राण, हामी भन्न सक्छौँ। आउनुहोस् हामी प्रार्थना गरौँ।